यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर सातको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dineshfm.com.np र मोबाइलमा समेत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमा विवाद सुल्झाउने नेपाल भारतका जनप्रतिनिधिहरू सहमत। दुवै देशका बासिन्दाहरूले पनि विवाद चर्काउने भन्दा पनि मिलाउने तर्फ लाग्नुपर्नेमा जोड। चारजना युवाको करेन्ट लागेर ज्यान गएपछि डुटीको जासी गाउँ शोकमा। विद्युत प्राधिकरणको लापरवाहीका कारण आफन्त गुमाउनु परेको आरोप। तत्काल 6 लाख राहत दिने सहमति। शुक्लाफाटा वन्यजन्तु आरक्षीलाई निकुञ्ज बनाएसँगै पर्यटकको संख्यामा दोब्बरले वृद्धि। महाकालीमा 4 लेनको पुल निर्माण भए भारतका पर्यटकलाई सहजै ल्याउन सकिने। र सूचना प्रविधिको विकाससँगै हुलाक माथिको निर्भरता घट्दै गएपछि हुलाक नयाँ पुस्ताका लागि नौलो बन्दै। सरकारी र कानुनी कागज पत्र पोस्ट गर्न भने हुलाककै प्रयोग।
नुनदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छानामुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
नेटलाइफ प्रस्तुत गर्दछ एजुकेशन प्रोटेक्शन प्लान, जसबाट पाउन सक्नुहुनेछ यहाँ र यहाँको बच्चाको दोहोरो जीवन बीमा।
बच्चाको शिक्षा सुरक्षाको लागि बीमा शुल्क मिनहा सहितको मासिक आय र बच्चाको उच्च शिक्षा, विवाह र व्यवसाय सुरु गर्न आकर्षक बीमा लाभ रकम।
आजै यो जीवन बीमा लिएर बच्चाको भविष्यको लागि ढुक्क हुनुहोस्।
थप जानकारीको लागि इपिपी टाइप गरी 32288 एसएमएस पठाउनुहोस्।
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा देखिँदै आएको सीमा विवाद सुल्झ्याउने नेपाल भारतका जनप्रतिनिधिहरू सहमत भएका छन्। दिनेश एफएमले आज रेकर्ड गरेको साझा मञ्च कार्यक्रममा दुवै देशका जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। सीमा क्षेत्रमा देखिँदै आएका विवाद र समस्याहरूका विषयमा गरिएको साझा मञ्च कार्यक्रममा दुवै देशका बासिन्दाहरूले पनि विवाद चर्काउने भन्दा पनि मिलाउने तर्फ लाग्नुपर्नेमा जोड दिएका छन्। सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौं।
सानोतिनो कुरामा पनि कुरा नबुझेर बुझेर भए पनि सीमा क्षेत्रमा हाम्रो यही पनि एक दुईचोटि हामीहरू यही झिलमिलै फाटामा पनि एक दुईचोटि हामीहरू गएर कुराकानी मिलेको थियो कि नेपाल 10 गजा जमिन जो छ 10 गजा भन्दा वारी आएर पनि खनजोत गरेको थियो र त्यसलाई हामी आपसी समझदारीबाट समाधान भएको थियो र यसरी यो सद्भावका लागि यसरी नेपालको जमिन मिचिने किसिमले जनताहरूले बुझ्ने गरेका छन्।
द्वन्द नै चाहते हम लोग शान्ति चाहते हैं, हम बॉर्डर की भाईचारा बनाना चाहते हैं, हमारे आपके बीच में कई समय पर कोई लफड़ा हो रहा है, हम द्वन्द नै चाहते हैं, हम भाईचारा चाहते हैं, हम शान्ति।
ज्यान गुमाएको छ सर्वसाधारणले, हामीले त्यो अतीत बिर्सेका छैनौँ, तर राज्य पक्षबाट त्यसको बारेमा धेरै ठुलो पहल भएको हामीले अझसम्म पनि अनुभूति गर्न पाएका छैनौँ।
पटक पटक केही न केही विषयमा हुँदै आएको सीमा विवाद सुल्झाउन दुवै देशका जनप्रतिनिधिहरू सहमत भएका हुन्। कञ्चनपुरको बेलडाणी गाउँपालिकाको वडा नम्बर 5 भएको दुवै देशका जनप्रतिनिधि बीचको साझा मञ्च कार्यक्रममा उनीहरूले दुवै देशतर्फ देखिने समस्या आपसमै सहमति गरेर टुङ्ग्याउने बताएका छन्। भारतको काटरगंज गाउँका पञ्चायत बलवन्त सिंह,
थोडा बहुत मिस्टेक इधर उधर हो जाती जैसे लड़के या कोई वो है, नहीं तो और कोई खास करके इतनी भारी प्रॉब्लम तो नहीं हुई।
ऐसी प्रॉब्लम ना आने के लिए कैसे जाना चाहिए?
ये बांस के पेड़ की बात कर रहे थे, ये हमारे बात पहुंची नहीं, ये हम लोगों तक नहीं बात, बांस के पेड़ कटे हैं, इसके बारे कोई किसी ने नहीं बताया। हम लोग तो बनाना चाहते ही है, यहाँ के प्रधान हम लोग मिलके जैसे कोई मामला थोड़ा बहुत हो जाता था हम लोग शांति बना रखते।
कञ्चनपुर को दक्षिणी क्षेत्र में भएको सीमा विवाद लाई लिएर पटक पटक दुवै पक्ष बीच मनमुटाव र वैमनस्यता हुँदै आएको थियो। दोहोरिँदै गरेका यस्ता घटनाको आपसी छलफल तालमेलबाटै समाधान खोजिने भन्दै दुवै देशका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका हुन्। कञ्चनपुरको दक्षिण क्षेत्रकै बासिन्दा समेत रहनुभएका प्रदेश सभा सदस्य कुलवीर चौधरी,
पटक पटक मैले यो समस्या उठान गरिरहेको छु। हाम्रो यो सीमा क्षेत्रसँग जोडिएका विभिन्न ओडाहरू छन् अहिले हामी यो र यहाँका समस्याको विषयमा पनि धेरै कुराहरू उठान भएका छन् बासिन्दा अथवा यहाँका नागरिकहरूसँग। त्यो विषयमा छलफल गर्दाखेरि अस्ति भर्खरै यस क्षेत्रबाट यो किसान सामुदायिक वनबाट बाँस जबरजस्ती काटेर लग्न खोजेको भन्ने पनि थाहा हुन आयो कि यो इन्डिया पर्छ, त्यसो भएको हुनाले हामी काटिरहेका छौँ लगिरहेका छौँ भन्ने कुरा पनि यहाँ भन्ने भारतीय सुरक्षा कर्मीबाट यस्तो किसिमको आवाज आयो भने त्यो कार्यक्रम गर्नु हुँदैन भन्ने मेरो मान्यता।
यसअघि दुवै देशका सीमावर्ती क्षेत्रका सरकारी अधिकारीको बीचमा सहमति हुँदै आएकोमा जनप्रतिनिधिहरू पनि सीमावर्ती क्षेत्रका समस्या समाधान गर्न अग्रसर भएका हुन्। बेलडाडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा,
यस बेलामा तपाईँलाई हाम्रो भारतबाट भारत तर्फका प्रतिनिधि जस्तै हाम्रो काटारगञ्जको प्रधानजी आउनु भएको छ, त्यस्तै हाम्रो भारत सरकारका सुरक्षा कर्मी मित्रहरू आउनु भएको छ, नेपाल सरकारका सुरक्षा कर्मी मित्रहरू आउनु भएको छ। त्यो भएर यसमा उहाँहरूसित समन्वय गरेर यी सीमा सम्बन्धी आउने हुने भएका गइरहेका विवादहरू समाधान गर्नको लागि उहाँहरूसित समन्वय गर्ने, साझेदारी गर्ने, यसरी यी समस्या यी सीमा सम्बन्धी समस्याहरू समाधान गर्न पहल गर्ने भन्ने त अनुरोध गरेको हुँ।
दुवै देशका जनप्रतिनिधिले भने जस्तै गरी देखिने विवादहरू आपसी सहमतिबाटै बोलीमा भनेको जस्तै गरी व्यवहारमा मिलाउन सकेमा दुवै देश बीचको आपसी सम्बन्ध र सौहार्दता अझ बढ्ने थियो कि। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, बेलडाणी, कञ्चनपुर।
डुटीको आदर्श गाउँपालिका एक चाँसीमा करेन्ट लागेर चारजनाको मृत्यु भएपछि यति बेला उक्त गाउँ शोकमा छ। मृत्यु भएका युवाहरू सबै 30 वर्ष मुनिका छन्। पुल सोझो बनाउन गएका चारैजनाको एउटै चिहान भए पनि उनीहरूको परिवारमा मात्रै होइन सिङ्गो डोटी जिल्ला नै शोकमग्न भएको छ। विद्युत प्राधिकरणको लापरवाहीका कारण एउटै गाउँका चारजना युवाले ज्यान गुमाउनु परेको उनीहरूको आरोप छ। सहकर्मी कमल साउदको रिपोर्ट सुनौ।
तार नभएको पोल उखेल्न लाग्दा नजिकै रहेको 132 केबीको प्रसारण लाइनको करेन्टले छोएपछि एकै गाउँका चारजनाले ज्यान गुमाउन परेको हो। मृत्यु हुनेमा सबै युवाहरू रहेका छन्। गाउँका चारजना युवाको एकै पटक करेन्ट लागेर मृत्यु भएपछि गाउँ शोकमा छ। मृतकका आफन्त गणेश खड्का मृत्यु हुने गजेन्द्र खड्का, लोकेन्द्र खड्का, वीरेन्द्र खड्का र दीपक खड्काको उमेर 30 वर्ष मुनिको छ। गजेन्द्रको गाउँमा मिल्छ उहाँका दुई छोरी र श्रीमती छन्। वीरेन्द्रको 6 महिनाको छोरी छन्। लोकेन्द्र परेड जवान हुन्, उहाँ विदामा गाउँ जानु भएको हो। दीपकका 4-5 वर्षका एक छोरा र एक छोरी रहेका छन्। उनीहरूका बाल बालिकाहरूलाई पालन पोषणमा समस्या हुने आफन्तहरू बताउँछन्। आफन्त भरत खड्का, 20 वर्ष 30 वर्ष 21 वर्ष 21 वर्ष 22 वर्ष 23 वर्ष 24 वर्ष 25 वर्ष 26 वर्ष 27 वर्ष 28 वर्ष 29 वर्ष 30 वर्ष 31 वर्ष 32 वर्ष 33 वर्ष 34 वर्ष 35 वर्ष 36 वर्ष 37 वर्ष 38 वर्ष 39 वर्ष 40 वर्ष 41 वर्ष 42 वर्ष 43 वर्ष 44 वर्ष 45 वर्ष 46 वर्ष 47 वर्ष 48 वर्ष 49 वर्ष 50 वर्ष 51 वर्ष 52 वर्ष 53 वर्ष 54 वर्ष 55 वर्ष 56 वर्ष 57 वर्ष 58 वर्ष 59 वर्ष 60 वर्ष 61 वर्ष 62 वर्ष 63 वर्ष 64 वर्ष 65 वर्ष थियो। विद्युत प्राधिकरणको लापरवाहीका कारण युवाहरूको ज्यान गएको आरोपको प्राधिकरणले भने खण्डन गरेको छ। विद्युत प्राधिकरण डोटीका फिल्ड अधिकृत पदम भट्ट घटनाका विषयमा अनुसन्धान हुने डोटी प्रहरीले जनाएको छ। स्थानीय विद्युत प्राधिकरण, जिल्ला प्रशासन र प्रहरी सहितको टोली गठन गर्ने र अनुसन्धान हुने डोटीका प्रहरी प्रवक्ता डीएसपी लालबहादुर धामीले बताउनु भयो।
अनुसन्धान अझै बाँकी भएकोले, बुझ्ने कार्य बाँकी भएकोले अहिले यो सिमेन्ट हो भन्न चाहिँ सकिएको अवस्था छैन।
मृतकका परिवारलाई 5 लाख विद्युत प्राधिकरण र 1 लाख जिल्ला प्रशासन कार्यालयबाट राहत दिने जिल्ला प्रशासन कार्यालय डोटीले बताएको छ। मृतकका सन्तानलाई रोजगारीको व्यवस्था समेत हुने सहमति भएको छ। यस्तै आदर्श गाउँपालिकाका अध्यक्ष टेक बहादुर रोकाले समेत राहतका विषयमा छलफल गर्ने आश्वासन दिनु भएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
दिनेश खबरमा बेकै छिन् ब्रेकको पालो।
धनगढीमै अब विशेषज्ञद्वारा उपचार गरिने सुविधा सम्पन्न डेन्टल क्लिनिक पार्क जाने बाटोमा आफ्नै भवनमा खुलिसकेको छ। दाँत मिलाउने स्पेसलिस्टहरू एमडीएस अर्थोडेन्टिस्ट स्पेसलिस्ट डाक्टर विश्वनाथ चौधरी, एमडीएस सर्जन स्पेसलिस्ट डाक्टर दुबारिका बगाले, बीडीएस डेन्टल सर्जन डाक्टर विमल थापा बिहानदेखि बेलुकीसम्म प्रत्येक दिन। विगत 15 वर्षदेखि लगातार डेन्टल सेवा दिँदै आइरहेको अनुभवी डीएच प्रेम शर्मा, बीडीएस डेन्टल सर्जन डाक्टर नवीन सिंह, हामी कहाँ नयाँ दाँत बनाउने, निकाल्ने, सफा गर्ने, दाँत मिलाउने लगायत दाँत सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध छ। यदि तपाईँ पनि दाँत मुख गिजाको उपचार गराउँदा गराउँदै हैरान हुनुहुन्छ भने अब आरसिटी स्पेसलिस्टहरूद्वारा दाँत मुख गिजाको सफल उपचारका लागि ओम श्रीनगर डेन्टल क्लिनिकमा आउनुहोस् र दाँतको समस्याबाट मुक्ति पाउनुहोस्। सम्पर्क ओम श्रीनगर डेन्टल क्लिनिक पार्क मोड जाने बाटोमा थनगढी, प्रोप्राइटर प्रेम शर्मा, 091520011 98484320357। श्री त्रिनगर माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना। यस त्रिनगर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2075 लागि कक्षा 11 व्यवस्थापन मानविकी र शिक्षा संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। विशेषताहरू: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, मासिक शिक्षण शुल्क ₹300 मात्र, उच्च अनुशासन, प्रभावकारी प्रशासन र उपयुक्त शैक्षिक वातावरण, अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइने, पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको, ई लाइब्रेरीको व्यवस्था भएको, विद्यालय भित्रै पर्याप्त खेल मैदान तथा आफ्नै सुविधा सम्पन्न भवन भएको। छात्रवृत्तिहरू: कक्षा 11 र 12 मा उत्कृष्ट छात्र छात्राहरूलाई जय पद्महरी अक्षय कोषबाट पुरस्कृत गरिने व्यवस्था, बी ग्रेड देखि माथि आउने विद्यार्थीलाई पूर्ण निशुल्क पढाइको व्यवस्था, यस विद्यालयबाट एसईई दिएका सम्पूर्ण विद्यार्थीलाई भर्ना शुल्कमा पूर्ण छुट, दलित अपाङ्ग विद्यार्थीलाई भर्ना शुल्कमा पूर्ण छुट तथा मासिक शुल्कमा आधा छुटको व्यवस्था, र कक्षा 11 मा उत्कृष्ट हुने विद्यार्थीलाई कक्षा 12 मा निशुल्क पढाइने व्यवस्था। भर्ना कार्यक्रम फारम वितरण 2075 असार 15 गतेदेखि, कक्षा सञ्चालन साउन 2 गतेदेखि। प्रधानाध्यापक भूपाल सिंह खड्का, श्री त्रिनगर माध्यमिक विद्यालय धनगढी कैलाली। सम्पर्क नम्बर 091521635 र 98584215535।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको शुक्ला फाँटा वन्यजन्तु आरक्षीलाई निकुञ्ज बनाएसँगै पर्यटकको संख्यामा दोब्बरले वृद्धि भएको छ। झन्डै 2 वर्ष अगाडि 44 वर्ष अगाडि स्थापना गरिएको शुक्ला फाँटा वन्यजन्तु आरक्षीलाई राष्ट्रिय निकुञ्ज बनाइएको थियो। 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षीलाई निकुञ्जका रूपमा रूपान्तरण गरेसँगै पर्यटकहरूको संख्यामा दोब्बरले वृद्धि हुन थालेको हो। विगतमा वार्षिक 2000 देखि 3000 पर्यटक आउने गरेकोमा अहिले 5000 देखि हजारौं पर्यटकहरू आउन थालेको निकुञ्जले जनाएको छ। शुक्ला फाँटामा पर्यापर्यटन प्रवर्धन गर्न सजिलो होस् भनेर निकुञ्ज बनाइएको थियो। आरक्षी मात्र हुँदा पर्यटकीय गतिविधि सञ्चालन गर्न बाधा भएकोमा निकुञ्ज भएसँगै पर्यटकीय गतिविधि सञ्चालनका लागि निकुञ्जभित्र विभिन्न संरचना निर्माण हुन थालेका छन्। पर्यापर्यटन प्रवर्धन गर्ने प्रयोजनकै लागि शुक्ला फाँटा वन्यजन्तु आरक्षीलाई निकुञ्ज बनाइएकोले अहिले सो लक्ष्य पूरा हुन लागेको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले बताउनुभयो। निकुञ्जभित्रको क्षेत्रमा होटल सञ्चालन गर्न सकिए अझै पर्यटकहरूको संख्यामा वृद्धि हुने उहाँले बताउनुभयो। स्थानीयले निकुञ्ज घोषणापछि यस क्षेत्रको पर्यटन विकासले फड्को मार्ने अपेक्षा गरेका थिए, तर महाकालीमा 4 लेनको पुल निर्माण सम्पन्न भएर सुचारू भए मात्रै उक्त लक्ष्य पूरा हुने उहाँले बताउनुभयो। यसै विषयमा सहकर्मी नवराज पनिरूले शुक्ला फाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेसँग कुराकानी गरेका छन्।
निकुञ्ज भन्नाछ त अब घुम्ने ठाउँ होइन, अलिकति चाहिँ युज गर्ने ठाउँ पनि भन्ने हुन्छ सिनहरू हेरेर। आरक्ष भनेको के हो भने अब चाहिँ टोटली संरक्षण व्यवस्थापन गर्ने भन्ने हुन्छ। त्यसले गर्दाखेरि अब पर्यटकको हकमा के हुन्छ, निकुञ्ज भनेपछि अब भित्र चाहिँ पर्यटक रूपमा गएर सिन हेरेर चाहिँ अब युज गर्ने ठाउँ भन्ने हो। पर्यटक चाहिँ अब अहिले बढिरहेको अवस्था छ निकुञ्ज भएपछि। 2073 साल फाउन नगर्थ्यो
पर्यटकहरू, अहिले संख्या बिस्तारै बढ्दै गएको भन्नुभयो। निकुञ्ज बनाउनुको लक्ष्य चाहिँ त्यति बेला के थियो र त्यो लक्ष्य अहिले पुरा
भएको छ।
निकुञ्ज त अब स्थानीय जनताहरूको माग अनुसारको हो होइन। अब चितवन राष्ट्रिय निकुञ्ज भएपछि जुन चाहिँ पर्यटकहरू आयो नि यहाँ पनि अब निकुञ्जमा नाचि जस्तै पर्यटक आउँदा अब स्थानीय स्तरमा चाहिँ अब वीरगर्जन सेवा हुन्छ भन्ने हिसाबमा त्यो उद्देश्य त्यो हो। गत वर्ष हाम्रो चाहिँ 2600-3000 हारेमा थियो भन्ने गरेर अहिले 5000 पुगेका छन्।
झन्डै दोब्बरले बढेला भयो,
दोब्बरले बढिरहेको छ। अब चाहिँ अबको दिनमा चाहिँ वनीकरण त भइहाल्छ।
निकुञ्ज बनिसकेपछि पहिले वन्यजन्तु आरक्षण हुँदाखेरि पर्यटकहरू सहजै रूपमा त्यसरी भित्र पाउन प्रवेश गर्न पाउँथेनन्, अहिले पाइरहेको होला। व्यवस्थापन चाहिँ कस्तो छ भित्रको पर्यटक?
हामीले निकुञ्ज भइसकेपछि पूर्वाधारहरू चाहिँ निर्माण गरिरहेको छौँ भित्र होइन। मतदानहरू बनाउने, बाटोहरू अलिकति सुधार गर्ने, अलिकति त्यो हिसाबले भित्रको चाहिँ पर्यटकहरू पूर्वाधारहरू चाहिँ खडा गरेको छौँ हामीले।
त्यो वन्यजन्तु आरक्षण हुँदाखेरि के हुन्छ सर, खास गरी पर्यटकहरूको सन्दर्भमा?
होइन, वन्यजन्तु आरक्षण हुँदाखेरि पनि अब जान चाहिँ पाउँथे भित्र होइन, पाउने होइन, जान्थे आउँथे होइन। विदेशीकोहरूमा चाहिँ के छ भने अब चाहिँ राष्ट्रिय निकुञ्ज भन्दा चाहिँ भित्र घुम्ठा हो होइन, वन्यजन्तु आरक्ष चाहिँ होइन भन्ने हिसाबमा हुन्छ। उनीहरूले निकुञ्ज भएपछि अब प्लान बनाएर आउने भयो कि विदेशीहरूले, प्लानै हो निकुञ्ज घुम्ने भन्नेहरूलाई शुक्लफाटा नै हो भन्ने हिसाबमा भन्ने भयो। त्यो
विगत लामो समयदेखि वन्यजन्तु पीडित भनेर त्यस क्षेत्रतिर दक्षिणी क्षेत्रतिर सङ्घर्ष समिति गठन गरेरै आन्दोलनमा उत्रिएका हुन्छन् स्थानीय बासिन्दाहरू, उनीहरूको व्यवस्थापनको लागि पनि अहिले राष्ट्रिय निकुञ्जले के सोचेको छ?
यस्तो हो, निकुञ्जबाट राष्ट्रिय वन्यजन्तुको बाट अब चाहिँ कुनै पनि समस्या छ नि, स्वाभाविक क्षेत्र प्रभावित क्षेत्रका जनताहरू चाहिँ जस्तोको अब प्रभावित छन्। निकुञ्जबाट जङ्गलबाट चाहिँ वन्यजन्तु जाने, मान्छे मारिदिने, गाई वस्तु चाहिँ खाइदिने, अन्नबाली चाहिँ खाइदिने भन्ने हिसाबले प्रभावित छन्। त्यसै हिसाबले चाहिँ त्यो मध्यवर्ती क्षेत्र घोषणा गरेको एउटा चाहिँ उद्देश्य हो। निकुञ्जबाट निकुञ्जले आर्जन गरेको 30-50% रकम चाहिँ सिधै त्यहाँका चाहिँ उपभोक्तालाई चाहिँ आर्जन लगाएका चाहिँ सामुदायिक विकासको काममा चाहिँ लगाउने, त्यसले गर्दाखेरि त्यो चाहिँ राहत स्वरूप चाहिँ राहत नै हो, त्यो भने राहत स्वरूपको कार्यक्रम जाने, त्यसले गर्दाखेरि जनताहरू चाहिँ अब चाहिँ निकुञ्जप्रति चाहिँ सकारात्मक हुन् भन्ने हिसाबमा हो। र अन्यमा चाहिँ हामीले अहिले विभिन्न चाहिँ अब आयोजनाहरू छन्, तिनीहरू चाहिँ हामीले चाहिँ स्थानीय जनताहरूमा चाहिँ आयोजनको कार्यक्रमहरू सञ्चालन गर्ने होइन, जसले गर्दाखेरि वन्यजन्तु बाहिर नजाउन् भन्ने हिसाबले त्यसरी ट्रेन्सहरू खन्ने, त्यो हिसाबले हामीले चाहिँ अलिकति फोकस गरेर त्यसरी चाहिँ कार्य जहाँ जहाँ बर्ड त्यो सन्दर्भमा चाहिँ अलिकति फोकस गरेर हामीले कार्यक्रम सञ्चालन गरेका
छौँ। राष्ट्रिय निकुञ्ज बनिसकेपछि पनि तपाईँले वार्षिक 5000 पर्यटकहरू आएको कुरा भन्नुभयो, त्यो पनि अपेक्षाकृत हो? अझै पनि तपाईँहरूको अपेक्षा बढी हो र आउन नसके हुन् पर्यटकहरू? किनकि
अपेक्षा त्यो त्यति मात्र अपेक्षा बढी हो, अपेक्षा त हामीले चाहिँ हजारौँ अब लाखौँ अब चितवनमा चाहिँ वर्षको 1.5 लाख आउँदैन भने त्यति नभए पनि कमसेकम चाहिँ अब 30-40 हजार आउनु भन्ने हो। अब आउनु नसकेको कारण चाहिँ एउटा चाहिँ अलिकति अब काठमाडौँबाट अलिकति अलि डिस्टेन्स टाढा भयो एउटा। अर्को कुरा चाहिँ हामीले चाहिँ मेन ल्याउन खोजेको चाहिँ हामीले चाहिँ इन्डियाबाट टुरिस्ट ल्याउन खोजेको, इन्डियन चाहिँ अब ल्याउन सक्यो भने फेरि आउँछ, त्यसले गर्दाखेरि इन्डियाको आउँदाखेरि अलिकति त्यो एउटा टुरिस्ट चाहिँ अलिकति बाधक बनाएको छ होइन, जुन चाहिँ अब टाइम टेबल छैन नि त, सेड्युल अनुसार चाहिँ पुल, त्यसले गर्दाखेरि अलिकति बाधक बनाएको छ। त्यसले गर्दाखेरि हामीले नयाँ पुल एउटा तल बनिसकेपछि चाहिँ हामीले चाहिँ अब अलिकति इन्डियन टुरिस्टहरू चाहिँ तान्न सक्यो भने, र हामीले चाहिँ निकुञ्जले त प्रचार प्रसार गर्ने हामीले हिसाब राखेका छौँ, प्रचार प्रसार गर्ने काम चाहिँ हामी गरेका छौँ। स्थानीय स्तरबाट चाहिँ होटेल सञ्चालन गर्ने, जस्तो अब निकुञ्जमा आइसके मान्छे चाहिँ अब चाहिँ महिना बस्न चाहँदैन होइन, त्यसले गर्दाखेरि निकुञ्जकै वरिपरि चाहिँ कहीँ चाहिँ अब होटेलहरू दोकान होमस्टेहरू सञ्चालन गरेर अलिकति पब्लिक स्तरबाट भने अलिकति चाहिँ पूर्वाधारहरू खडा गऱ्यो भने निकुञ्ज निश्चित नै आउँछन्।
राष्ट्रिय निकुञ्ज बनाउनुको उद्देश्य र स्थानीयको माग चाहिँ अब जनजीविकाको कुरासँग पनि जोडिएको छ, कसरी चाहिँ राष्ट्रिय निकुञ्ज र जनजीविकाको कुरा जोडिन्छ?
आरक्षकको आरक्षक भएपछि आरक्षकको संरक्षण व्यवस्था पनि एउटा राम्रो भइसकेपछि यसलाई चाहिँ निकुञ्जमा चाहिँ यसलाई चाहिँ अब परिवर्तन गर्ने कुरा चाहिँ त्यो सामान्य भयो होइन। निकुञ्ज भइसकेपछि चाहिँ अब यहाँ अब निकुञ्ज भयो भएपछि अब पर्यटक आयो भने त पर्यटक आएपछि त स्थानीय स्तरको जीविका उपार्जन त्यसै अटोमेटिक सुधार भइहाल्छ। अलिकति पर्यटक आएर बाहिर चाहिँ अब जीविका उपार्जन उनीहरूको आर्जन गरेको जुन खेतीपाती पनि पुरै चाहिँ अब के अरे बिक्री हुने होइन, अलिकति पर्यटक आएर अलिकति उनीहरूको पैसा कमाउनु निकुञ्ज भएका वन्यजन्तु चाहिँ ल है हामीले नै संरक्षण गर्नुपर्छ भनेर उनीहरूको चाहिँ दायित्व चाहिँ बढी हुन्छ, उनीहरू चाहिँ प्रभावित, उनीहरूको चाहिँ चासो चाहिँ बढी हुन्छ भन्ने चाहिँ हो।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जको कुनै एउटा कुराबाट चिनाउँदाखेरि चाहिँ कसरी चिनाउन सकिन्छ पर्यटकहरूलाई?
शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भन्दा छ अब चाहिँ हामी अब इन्डियाको बोर्डर मेरो एउटा चाहिँ फाटा छ, त्यो शुक्लाफाटा हो। त्यही शुक्ला फाटाको नामबाट चाहिँ यसको निकुञ्जको नाम चाहिँ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज रहेको हो। त्यो फाटा भनेको नेपालको तराईको समुद्र क्षेत्रको सबैभन्दा ठुलो फाटा, एसियाकै सबैभन्दा ठुलो फाटा हो। त्यो चाहिँ 54.5 स्क्वायर किलोमिटरको फाटा छ। त्यो फाटामा चाहिँ अब विश्वकै सबैभन्दा ठुलो झुन्डको रूपमा तपाईँको बारसिङ्गा पाउँछ, पाउने बारसिङ्गा कहाँ पाइन्छ भन्दाखेरि शुक्ला फाटा पाइन्छ भनेर त्यो चाहिँ तिनीहरू चाहिँ मेन तिनीहरू चाहिँ बारसिङ्गाको हो।
महाकालीमा खास गरी 4 लेनको पुल बन्यो भने चाहिँ पर्यटकहरू बढ्छन्,
ल्याउन सकिन्छ, किनभने इन्डिया अलिकति हामीले चाहिँ प्रचार प्रसार गऱ्यौँ, अलिकति होटेल व्यवसायहरूले पनि अलिकति चासो गरेर प्रचार प्रसार गरेर हामीले दिल्लीसम्म गरी पर्यटकहरू यहाँ ल्याउन सकिन्छ।
सूचना प्रविधिको विकाससँगै हुलाकमाथिको निर्भरता घट्दै गएपछि हुलाक नयाँ पुस्ताका लागि नौलो बन्न थालेको छ। सरकारी र कानुनी कागजपत्र पोस्ट गर्न भने हुलाककै प्रयोग अहिले पनि गर्न पर्ने बाध्यता छ। व्यक्तिगत चिठीहरू हुलाक मार्फत त्यति धेरै नआउने भए पनि सरकारी कार्यालयहरूका चिठीहरू भने हुलाक मार्फत नै आउने गरेका छन्। चिठी आउने क्रम ह्वात्तै घटेपछि चिठी बुझाउने हल्कारा र चिठी ल्याउने हुलाकीहरूलाई काम गर्न केही सजिलो भएको छ। सहकर्मी रोशन भट्टको रिपोर्ट सुनौ।
सूचना प्रविधिको विकाससँगै हुलाकमाथिको निर्भरता घटेपछि हुलाक नयाँ पुस्ताका लागि नौलो बन्न थालेको छ। आफन्त इष्टमित्र बीच सूचना आदान प्रदानको भरपर्दो माध्यम हुलाक सेवालाई इमेल, इन्टरनेट र मोबाइलले विस्थापन गरेको छ। यति बेला चिठीका झोला बोकेर गाउँ जाने हुलाकका हल्करा समेत देखिन छाडेका छन्। तर पनि सरकारी र कानुनी कागजातका लागि भने हुलाकको प्रयोग बढ्न सकेको छैन। धनगढीका एकजना स्थानीय जनक अवस्थी,
हुलाकको महत्व अनुसार घटेको हो। दुर्गम ठाउँ हुलाकले आफ्नो ठाउँमा काम गरि नै रहेछन्। यातायातको सुविधा सम्पन्न र नेटको पहुँचमा छैनन्। समय सापेक्ष अनुसार त्यसको महत्व घट्नु स्वाभाविकै हो।
एक दशक अगाडिसम्म चिठीको ओहिरो लाग्ने हुलाक कार्यालयमा अहिले कर्मचारीको दिनचर्या फुर्सदमै बित्छ। विद्युतीय माध्यमले गर्दा चिठी आदान प्रदान हुने क्रम ह्वात्तै घटेको हुलाक कार्यालयले पनि जनाएको छ। आधुनिक प्रविधिसँगै गाउँ गाउँमा इन्टरनेट मोबाइलको पहुँच भएपछि हुलाकको महत्व त घटेको छ, तर महत्वपूर्ण कागजात पठाउँदा अहिले पनि हुलाककै भर पर्नुपर्ने अवस्थाबाट सेवाग्राहीले छुटकरा पाएका छैनन्। अर्का धनगढीका स्थानीय मोहन बोहरा,
इन्टरनेटको जमानाले पनि फरक भएको छ। तै पनि आधिकारिक पत्रहरू हुलाकमा गर्न हुने भए हुनाले त्यसलाई व्यवस्थित रूपले सञ्चालन गर्नुपर्ने, त्यो सरकारले नै अलिकति हुलाकप्रति त्यस्तो राम्रो अवधारणा नै नबनाएको जस्तो मलाई लाग्छ। व्यक्तिगत चिठी पत्रहरू अहिले प्राय त्यो हुलाकमा होइन, अफिसियल पत्रहरू त्यो हुलाकमा नै हुन्छन्। त्यही भएर अब कमै देखिन्छ पहिलाको तुलनामा।
व्यक्तिगत र पारिवारिक प्रयोजनका लागि हुलाक पुग्ने सेवाग्राहीको संख्या न्यून रहेको छ। सेवाग्राही घटेसँगै कर्मचारीलाई पनि हाइसन्सो छ। अधिकांश हुलाकका कर्मचारी हाजिर गरेर घर फर्किन्छन् भने कार्यालयमा रहेका कर्मचारी पनि पुस्तक पढेर त कोही मोबाइल र इन्टरनेट चलाएरै दिन कटाउँछन्। हुलाकमा सरकारी कागजपत्र पोस्ट गर्न सेवाग्राही आउने गरेको जिल्ला हुलाक कार्यालय कैलालीले जनाएको छ। जिल्ला हुलाक कार्यालय कैलालीका हुलाक अधिकृत मेनका श्रेष्ठ,
बुझाइमा मात्रै फरक हो तर घटेको त पक्कै पनि छैन। पहिलाको तुलनामा त घटेकै हो होइन, यो सञ्चारहरूले गर्दा निकै कम नै भएको छ। तर हाम्रो व्यक्तिगत र चिठी पत्रहरू यहाँ कम आउँछ, अनि आधिकारिक कार्यालयहरूको चाहिँ धेरै नै आउँछ। दिनमा 9-10 बोरा, कहिले 5-6 बोरा, पहिलाको तुलनामा कमै हुन्छ तर हुन्छ नै, अलिक केही कम पनि छ। अब पहिला चाहिँ आफै बोकेर लैजानुहुन्थ्यो, अहिले चाहिँ अब यातायातको साधनहरू छ, त्यसैले अलि ठिकै छ, घटेको चाहिँ छैन। काम
हुलाक चल्तीमा हुँदा सातामै एकजना हल्कराले 1000 भन्दा बढी चिठी बाँड्ने गर्थे। अहिले सातामा मुस्किलले हुलाक कार्यालय भरि 100 को हाराहारीमा पत्र आउँछन्। केन्द्रदेखि गाउँसम्म संरचना विस्तार भएर 1935 सालदेखि सेवा दिँदै आएको हुलाकलाई समय सापेक्ष अनुसार परिवर्तन गर्न नसक्दा अहिले खुम्चिएर बस्नु परेको धेरैको बुझाइ छ। 23 वर्षदेखि हुलाकमै काम गर्दै आउनु भएका जिल्ला हुलाक कार्यालय कैलालीका हुलाकी राजप्रसाद भट्ट,
पहिले ग्याहरू धेरै चल्थ्यो, अहिले अलिक कम छ, तर कैलालीमा चाहिँ कम छ नि। पहिले मैले बोतलतिर पहाड लाइनमा गरे हौ, म चाहिँ अब हामीले भारी लगाएर पनि बोकेर हिँड्थ्यौँ हामी। पहिलेको तुलनामा कम छ नि त, यहाँ चाहिँ कैलालमा चाहिँ छँदैछ, काम गर्न सक्छ, साधन भइहाल्यो, त्यसले पहिलेको भन्दा सहज छ।
सरकारले जिल्ला हुलाक कार्यालयलाई जिल्लामा भएका एफएम रेडियो केबल नेटवर्कको नवीकरण र जिल्लाका सूचना अधिकारीको तथ्याङ्क राख्ने जिम्मेवारी थपेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
दिनेश खबरमा फेरि पनि एकै छिन् ब्रेकको फालो।
टपर्स डेस्टिनेशन कैलाली मोडेल माध्यमिक विद्यालयको प्लस टू साइन्स तथा म्यानेजमेन्टमा भर्ना सम्बन्धी सूचना। यस कैलाली मोडेल माध्यमिक विद्यालयले विगत 10 वर्षदेखि विज्ञान तथा व्यवस्थापन संकायतर्फ निरन्तर रूपमा उत्कृष्ट नतिजा हासिल गरेको कुरा सहर्ष जानकारी गराउँदै आगामी शैक्षिक सत्र 2075-76 का लागि कक्षा 11 मा विज्ञान र व्यवस्थापन संकायतर्फ भर्नाका लागि सहर्ष आह्वान गरिन्छ।
फारम वितरण यही असार 11 गतेदेखि, प्रवेश परीक्षा तथा अन्तर्वार्ता यही असार 27 गते, परीक्षा समय बिहान 10 बजे, भर्ना प्रारम्भ असार 28 गतेदेखि।
कैलाली मोडेल माध्यमिक विद्यालय, उत्तर बेहेणी 4 धनगढी कैलाली। फोन नम्बर 091104105, मोबाइल 98484221113।
सुवर्ण अवसर विशेषज्ञ डाक्टर अब निसर्ग हस्पिटल एंड रिसर्च सेंटर पाली धनगढ़ी में
तत्कालीन बीपी के धरान मेडिकल कलेज हाल नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ हाड़जोर्नी नशा मेरुदंड तथा बाथरोग विशेषज्ञ डाक्टर दीपेन्द्र केसी MBBS MS ऑर्थोपेडिक सर्जन यही असार एक गति देखि निसर्ग हस्पिटल एंड रिसर्च सेंटर प्राली धनगढ़ी पांच होटल डिबोटियो गाड़ी को भवन में आने हुने हुआ समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई सेवा को फायदा लिनु हुन हार्दिक अनुरोध छ।
उपलब्ध सेवाहरू हाथ खुट्टा जीव झमझम गर्ने लाटो हुने खुट्टा सुन्निने समस्या शरीरका जोर्नीहरू दुख्ने टुटेका भाँचिएका बाँगिएका हाड जोर्नी मिलाउने बाथरोग सम्बन्धी समस्याको सफल उपचार कम्मर मेरुदण्ड घुँडा जोर्नीहरू दुख्ने युरिक एसिड सम्बन्धी समस्याको उपचार हात खुट्टामा स्टिल रड हालेको निकालिन्छ साथै फिजियोथेरापी सम्बन्धी विशेष कसरत तथा परामर्श समय समयमा हड्डी दुखिरहने समस्याको सफल उपचार नोट 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ निकट भविष्यमा किडनी डायलिसिस सेवा सुचारू हुने जानकारी गराइन्छ फोनबाट पनि नाम दर्ता गराउन सकिन्छ
साथै यस हस्पिटलबाट बालरोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जरी सेवा हाड़जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा ICU सेवा NICU सेवा तथा भेन्टिलेटर सेवा नियमित रूपमा सञ्चालन भइरहेको बेहोरा जानकारी गरिन्छ निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली धनगढी 5 हसनपुर फोन नम्बर 091-526-681-526-682 मोबाइल नम्बर 98-65-68-0100
ब्रेकपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर प्रदेश नम्बर 7 प्रमुख शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसको परीक्षा भवन निर्माण ठप्प भएको छ उपभोक्ता समितिबाट निर्माण भएको सो परीक्षा हाल निर्माण सम्पन्न हुनुपर्ने समयसीमा सकिएको एक महिना हुन लाग्दा समेत निर्माण कार्य अलपत्र परेको हो सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको 50 लाख रुपियाँ खर्च गरिएको परीक्षा हाल एक वर्षदेखि अलपत्र परेको हो अघिल्लो वर्षको असार 15 सम्पन्न गर्नुपर्ने भए पनि एक वर्षदेखि निर्माणको काम रोकिएको छ सहकर्मी कमल साउदको रिपोर्ट
क्याम्पसमा पठन पाठनको समयमा परीक्षा हुने भएकाले विद्यार्थीहरूलाई समस्या भएको भन्दै छुट्टै परीक्षा हल निर्माण गर्न थालिएकोमा सो परीक्षा हल अधुरै रहेको हो अघिल्लो असारमै निर्माण सम्पन्न गरिसक्नु पर्ने भवन अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन विद्यार्थीको परीक्षाको समयमा पढाइ प्रभावित हुँदा समेत परीक्षा हल निर्माणका लागि कसैले पनि वास्ता गरेका छैनन् विद्यार्थी नेता सुमन केसी
एक वर्ष अगाडि
कैलाली बहुमुखी क्याम्पसले परीक्षा हल निर्माणका लागि रकम अभाव भएको भन्दै भवन अलपत्र रहेको बताउँदै आएको छ तर अलपत्र भवनको निर्माण कार्य पूरा गर्नका लागि क्याम्पस प्रशासन लगायत कुनै पनि निकायले पहल गरिरहेको छैन कैलाली बहुमुखी क्याम्पसका सोभियो सभापति चुडामणि भट्ट उपभोक्ता समिति मार्फत गरिएको निर्माणको काम बजेट अभावले अलपत्र परेको छ आर्थिक वर्ष 2075 क्षेत्रको बजेटमा धनगढी महानगरपालिका र प्रदेश सरकारलाई परीक्षा हालको पूर्वताका लागि रकम माग गरेको क्याम्पस प्रशासनले जनाएको छ कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदम राज जोशी धनगढी
र कैलालीमा बाढीका कारण धनजनको क्षति भएको घटनाप्रति कैलाली काङ्ग्रेसले दुःख व्यक्त गरेको छ काङ्ग्रेस कैलालीका सभापति नरनारायण शाह मनुद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारले दीर्घकालीन विपद व्यवस्थापनको योजनालाई प्राथमिकता दिन आग्रह गरिएको छ ढिलो नगरी विपद अघिको पूर्व तयारीमा लाग्न समेत सरकारलाई सचेत गराउँदछौँ विज्ञप्तिमा भनिएको छ अब जाँदा जाँदै प्रसारणका प्रमुख खबर पुनः एकपटक कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमा विवाद सुल्झाउने नेपाल भारतका जनप्रतिनिधिहरू सहमत दुवै देशका बासिन्दाहरूले पनि विवाद चर्काउने भन्दा पनि मिलाउने तर्फ लाग्नुपर्नेमा जोड चारजना युवाको करेन्ट लागेर ज्यान गएपछि डुटीको चासी गाउँ सोकमा विद्युत प्राधिकरणको लापरवाहीका कारण आफन्त गुमाउनु परेको आरोप, तत्कालीन 6 लाख राहत दिने सहमति। शुक्लाफाटा वन्यजन्तु आरक्षीलाई निकुञ्ज बनाएसँगै पर्यटकको संख्यामा दोब्बरले वृद्धि, महाकालीमा 4 लेनको पुल निर्माण भए भारतका पर्यटकलाई सहजै ल्याउन सकिने। र सूचना प्रविधिको विकाससँगै हुलाक माथिको निर्भरता घट्दै गएपछि हुलाक नयाँ पुस्ताका लागि नौलो बन्दै, सरकारी र कानुनी कागज पत्र पोस्ट गर्न भने हुलाककै प्रयोग। हवस् त, साँझ 6:30 दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।